नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा लिइँदै आइएको छ। कोरोना महामारीपछि शिथिलतामा पुगेको पर्यटन क्षेत्र पछिल्लो समय विस्तारै लयमा फर्किँदैछ। सन् 2024 नोभेम्बर महिनासम्ममा 10,55,000 पर्यटक नेपाल भ्रमणमा आएको सरकारी आँकड़ा रहेको छ। नेपालमा पर्यटकको संख्या बढ़ाएर समग्र पर्यटन क्षेत्रलाई उकास्नुपर्ने विद्यमान आवश्यकता रहेको देखिन्छ। आजको अन्तरसंवादमा हामी मुलुकको समग्र पर्यटन क्षेत्रको विषयमा केन्द्रित भएर पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मीसँग कुराकानी गर्दैछौ। महानिर्देशकज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
नमस्कार, धन्यवाद।
नेपालको पर्यटन क्षेत्रको अवस्था अहिले के कस्तो रहेको छ? विगत वर्षहरूमा त कोरोनाको महामारीको असर रहेको देखिन्थ्यो, अहिले पनि पर्यटन क्षेत्र अपेक्षाकृत ढंगले चलायमान हुन नसकेका गुनासाहरू विभिन्न ठाउँहरूबाट पनि आइरहेका छन्। यो सन्दर्भलाई पर्यटन विभागले के कसरी हेरेको छ?
यहाँले भने जस्तै कोभिड-19 जुन पेन्डेमिक हामीले भोग्यौं, त्यस पछाडि पर्यटकहरूको, खास गरी विदेशी पर्यटकहरूको आउने संख्या घटेको थियो। त्यस पछाडि सन् 2023 नेपाल सरकारले लिएका नीतिगत सुधारहरूका कारण बिस्तारै यो संख्या उकालो लागिरहेको छ। अघि पनि यहाँले भन्नुभयो, डिसेम्बरसम्म 10,00,000 पर्यटकहरू भित्रिएको अनुमान छ, तथ्याङ्क छ। त्यसमा पनि ट्रेकिङमा, माउन्टेनियरिङमा साहसिक खेल भएको लागि आउने गर्छन् विदेशी पर्यटकहरू। अहिले केही क्षेत्रमा, खास गरी काठमाडौँ, पोखरा, चितवन लगायतका पर्यटकीय गन्तव्यहरूमा उल्लेख्य संख्यामा पर्यटकहरू आउने गरेका छन्। तथापि अन्य क्षेत्रहरू, त्यो बाहेकका क्षेत्रहरूमा पर्यटक संख्या बढाउनु पर्नेछ। अहिले हामीलाई एउटा राम्रो पक्ष के हो भने, आन्तरिक पर्यटनको प्रवृत्ति पनि बढ्दै गएको छ। मुलुकभित्रै पनि हाम्रा सबै दाजुभाइ दिदीबहिनीहरूले एउटा ठाउँबाट अर्को ठाउँमा जाने, पर्यटन गतिविधिहरू गर्ने, मनोरञ्जन लिने खालका क्रियाकलाप जुन बढोत्तरी भएको छ, यो पनि हामीलाई सुखद पक्ष हो। र मन्त्रालयले र विभागले अहिले खास गरी हाम्रा छिमेकी देशहरू, जहाँबाट हाम्रो पर्यटनको संख्या बढाउन सकिन्छ, हामी धार्मिक पर्यटनको लागि आउने पर्यटकहरू, सांस्कृतिक पर्यटनको लागि आउने पर्यटकहरू र अन्य गतिविधि गर्न, भारत र चीन जस्ता ठूला जनसङ्ख्या भएका, भारतको आउट बाउन्ड पर्यटन भनेको भारतबाट बाहिर जाने पपुलेसनको, घुम्न जाने पपुलेसनको 1% मात्रै ल्याउन सक्यो भने पनि नेपाललाई ठूलो लाभ हुन्थ्यो भनेर, त्यही अनुरूप हामी अहिले त्यस्ता नयाँ पर्यटकीय गतिविधिहरूमा पनि केन्द्रित छौँ। उदाहरणको लागि वेडिङ टुरिज्म भनेर विवाह गर्न आउने, अहिले नेपालमा विवाह गर्न आउने पर्यटकहरूको पनि संख्या उल्लेख्य बढेको छ। 16 पञ्चवर्षीय योजनाले तय गरेका नीतिहरू विभागले, मन्त्रालयले कार्यान्वयन गरिरहेका छौँ र बिस्तारै यो संख्या, पर्यटकको संख्या, पर्यटकीय गतिविधिहरू बढेर नेपालको अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा लिएका छौँ।
यो पर्यटक र पर्यटन क्षेत्र नङ र मासु जस्तै जोडिएका छन्, यिनीहरूको अन्तर्निहित सम्बन्ध पनि रहेको छ। पर्यटकहरूको संख्या नबढ्दाखेरि उद्योगहरू फस्टाउन नसकेका गुनासाहरू आउने पनि गरेका छन्। हुन त विभिन्न कारणहरू पनि रहेका छन्, सहजताका असहजताका विषयहरू पनि रहेका छन्। नेपालमा हवाई यातायातदेखि सड़क यातायातका केही समस्याका कारणले पनि अपेक्षाकृत ढंगबाट पर्यटकहरूको आगमन हुन नसकेको हो कि भन्ने पनि छ। अहिले पर्यटक उद्योगहरूको अवस्था चाहिँ के कस्तो छ? यहाँहरूले त यो विषयलाई पनि हेर्दै आउनु भएको छ।
ठिक भन्नुभयो, अब पर्यटनले अरू उद्योगहरूलाई पनि, अरू क्षेत्रका उद्योगहरूलाई पनि चलायमान नै बनाउने हो। पर्यटन उद्योग खास गरी सेवामूलक उद्योग भएकोले पर्यटकहरूले उपभोग बढी गर्ने हुनाले अरू उद्योगहरू, उत्पादनमूलक उद्योगहरू पनि योसँग आश्रित नै हुन्छन्। अहिले पर्यटन उद्योगको क्षेत्रमा हस्पिटालिटी सेक्टर, खास गरी होटल रेस्टुरेन्टहरू खोल्ने, 5 तारे 4 तारे डिलक्स लिने संख्या उल्लेख्य बढिरहेको छ। विभागले, हामीले त्यो कुरालाई नजिकबाट हेरिरहेका छौँ। अहिले मुलुकभरि 30 तारे होटलहरू स्थापना भइसकेका छन्। निजी क्षेत्रले हामीलाई भनेअनुसार 30 लाख भन्दा बढी पर्यटकहरूलाई हामी अकुपेन्सी गर्ने क्षमता राख्न सक्ने क्षमता छ भनिराख्नु भएको छ। त्यसै गरी अरू निजी क्षेत्रले बन्जी जम्पिङ, त्यसपछि यो मोटरबोटको कुराहरू, त्यसपछि स्काइलाइन जस्ता साहसिक क्षेत्रहरूमा पनि लगानी गरिराख्नु भएको छ, त्यो पनि फर्स्ट आउँदैछ। रक क्लाइम्बिङ लगायत माउन्टेनियरिङ क्षेत्रमा ट्रेकिङ एजेन्सीहरू पनि खुलेका छन्। अहिले ट्रेकिङ एजेन्सीहरू प्रदेश सरकारहरूले गभर्न गर्छन्। हामीले भर्खरै थप 57 वटा हिमालहरू पनि आरोहणको लागि खुल्ला गरेको छौँ, नेपाल सरकारले खुल्ला गरेको छ। माउन्टेनियरिङमा पनि उल्लेख्य संख्यामा बढिरहेको नै छ। त्यस्तै धार्मिक पर्यटनको लागि हाम्रा ठुला धार्मिक तथा मुक्ति क्षेत्रहरू पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ जस्ता ठुला प्रख्यात, स्वयम्भूनाथ, बौद्धनाथ जस्ता प्रख्यात क्षेत्रहरूको पनि गुरु योजना बनेर त्यो क्षेत्रमा पनि कामहरू, पूर्वाधारको विकासहरू, प्रचार प्रसारहरू गर्ने भइरहेको छ। नेपाल पर्यटन बोर्ड मार्फत ती हाम्रा डेस्टिनेसन 100 डेस्टिनेसनहरू जुन नेपाल सरकारले विगत वर्षमा नै तय गरेको थियो, त्यसको ब्रान्डिङ गर्ने, प्रचार प्रसार गर्ने, डेस्टिनेसन गन्तव्यमा पुर्याउने काम पनि भइरहेको छ। विदेशमा बस्ने नेपालीहरू जुन एनआरएन नेपालीहरू छन्, हामी जसलाई डायस्परा पनि भन्छौँ, डायस्पराको मोबिलाइजेसन मार्फत नेपालको प्रचार प्रसार गर्ने काम पनि भइरहेको छ। र सँगसँगै यो विषयगत समिति मार्फत अहिले मन्त्रालयले प्रदेश सरकारहरूसँग पर्यटकीय क्षेत्रहरू विकास, पर्यटन पूर्वाधारको विकासको लागि हाम्रो मन्त्रालयको माननीय मन्त्रीज्यू र प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू सहितको समितिमा छलफलहरू भएर एउटा कार्ययोजना बन्दैछ। पदमार्गको पनि एउटा स्ट्यान्डर्डहरू निर्माण गर्ने काम भइरहेको छ। हवाई पूर्वाधारतर्फ पोखरा विमानस्थल तपाईँ हामीलाई थाहै छ, चलाउन भरमग्दो प्रयास भइरहेको छ। लासाबाट कनेक्टिङ गर्ने कुरा भएको छ, भैरव सञ्चालनमा भइरहेछ। र त्यो दुईटा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले हवाई क्षेत्रमा पनि अब हाम्रो क्यारिङ क्यापासिटी बढ्ने अपेक्षा छ। र त्यस्तै आन्तरिक पनि पर्यटनको लागि जस्तै भैरवबाट धनगढी, भैरवबाट विराटनगर या पोखराबाट विराटनगर, नेपालगञ्ज यस्तो फ्लाइटहरूको लागि पनि गृह कार्य भइरहेको छ। अनि बाटाहरू हाम्रा जुन उत्तर दक्षिण जोड्ने बाटाहरू, त्यस्तै पूर्व पश्चिम जोड्ने बाटोहरू निर्वाध रूपमा होन, पर्यटकहरूले सुरक्षित साथ आउने जाने आफ्नो अवस्थाको महसुस गर्न सकुन् भनेर भौतिक पूर्वाधार मन्त्रालयले पनि बाटोहरूमा फोकस गरिरहेको छ। पदमार्गमा प्रदेश सरकारले पनि लगानी गरिरहेका छन्, स्थानीय सरकारले पनि पदमार्ग सञ्चना गरिरहेका छन्। हामीले काकुरा कार्यक्रम मार्फत पनि सानसाना तराई क्षेत्रबाट नजिक तर साना ठाकुराहरूमा पर्यटकीय पूर्वाधारहरूको विकास गर्ने सोच बनाइरहेका छौँ। यी संक्षिप्तमा मैले भनेका यी क्रियाकलापहरूले मन्त्रालय विभागबाट सञ्चालन गरेका कुराले पर्यटन उद्योगलाई विकास गर्न टेवा पुग्नेछ भन्ने अपेक्षा गरिएको छ।
नेपाल घुम्न आउने पर्यटकलाई यहाँ उपलब्ध हुने सुविधाका विषयमा पनि प्रश्नहरू उठ्दै आएका छन्। जस्तो पर्यटकीय गन्तव्य रहेका ठाउँहरूमा पर्याप्त मात्रामा होटल रेस्टुरेन्टहरू नहुने, बढ़ी शहर केन्द्रित हुने कारणले गर्दाखेरि पनि समस्या उत्पन्न भएको छ कि भनेर बेला बखतमा पर्यटकहरूबाट पनि गुनासो आउने गरेको छ। हुन त यो पर्यटनसँग सम्बन्धित विषय पनि हो, यसकारणले पर्याप्त मात्रामा घुम्न आउने पर्यटकलाई सुविधा सकिन्छ भने अझ धेरै सुविधा दिनको लागि हामीले कस्तो खालको नीति अवलम्बन गर्नु पर्ला र अहिलेको अवस्था के कस्तो छ? पर्यटकीय ठाउँहरूमा पर्याप्त मात्रामा सुविधाहरू उपलब्ध छन् कि छैनन्, के छ अवस्था?
एकदम सही हो बाबुरामजी, एकदम सहीको विषय उठान गर्नुभयो। हाम्रा अब उद्योगहरूले अर्थात् पर्यटन सेवा प्रवाह गर्ने उद्योग व्यवसायीहरूले जहाँ आफ्नो सम्भावना छ त्यही लगानी केन्द्रित गर्नु स्वाभाविक पनि हो। निजी क्षेत्रहरूले अहिले सहर केन्द्रित धेरै सुविधाहरू छन्, गाउँमा खास गरी हिमाली क्षेत्रमा, पहाडी क्षेत्रमा जहाँ पर्यटनको अत्याधिक सम्भावना छ त्यहाँ पर्यटकीय पूर्वाधारहरू पनि नपुग्नु र पर्यटन सेवाको लागि खास गरी निजी क्षेत्रको बाटो हुने जुन सेवा छ, हस्पिटालिटी सेक्टरहरू र अरू ट्रान्सपोर्टेसन पनि नपुगेको भन्ने गुनासो छ, त्यो साँचो पनि हो। तर त्यसैको लागि अहिले हामीले त्यस्तो क्षेत्रमा गएर पर्यटन सेवा दिने, पर्यटन उद्योग स्थापना गर्ने, निजी क्षेत्रहरूलाई प्रोत्साहन दिने, सुविधा दिने, सहुलियत दिने नीति अङ्गीकार गरेका छौँ। स्थानीय सरकारले, प्रदेश सरकारले र सङ्घको सरकारले संयुक्त रूपमा के कस्ता छुट सुविधा दिन सकिन्छ, त्यस्ता ठाउँमा गएर सेवा प्रवाह गर्ने निजी क्षेत्रहरूको बिजनेसलाई प्रमोट गर्न र त्यो बिजनेसलाई सस्टेन गर्न पनि अत्यन्त जरुरी छ। त्यहाँ मान्छेहरू गइदिएनन् भने लगानी गरेको पनि उहाँहरूलाई फेरि त्यो लगानीको सुरक्षाको जोखिम हुने हुनाले लगानीको दिगो प्रतिफल सुनिश्चितताको लागि नेपाल सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ। अहिले हामीले निजी क्षेत्रका पर्यटन सेवा प्रवाह गर्ने होटल एसोसिएसन अफ नेपाल, ट्रेकिङ एसोसिएसन अफ नेपाल, पाटा च्याप्टर, त्यस्तै गरेर यो के भन्छ यो ट्रान, यी सबैसँग हामीले अहिले सहकार्य छलफल संवाद अगाडि बढाएको छौँ र पर्यटन नीति घोषणा हुँदैछ, बन्दैछ, पर्यटन नीतिको ड्राफ्ट, नयाँ पर्यटन ऐन बन्दैछ र यी सबै नीतिगत र कानुनी व्यवस्थामा पनि तपाईँले भनेको क्षेत्रमा पर्यटन सेवा एक्सटेन्सन हुने गरी केही सुविधाहरू, केही प्रोत्साहनहरूको व्यवस्था गर्न लागिरहेको छ सरकार। त्यसले गर्दा पनि त्यो क्षेत्रमा अब बिस्तारै त्यस्ता सेवाहरू विस्तार हुन हुन्छन् भन्न सकिन्छ।
अब पर्यटन नीति कानूनका कुराहरू पनि यहाँले उल्लेख गर्नुभयो, जस्तो अब भौगोलिक जटिलता भएका ठाउँहरूमा पर्याप्त मात्रामा पर्यटकीय गन्तव्यहरू पनि रहेका छन् तर त्यहाँसम्म सड़क पहुँच नहुँदा त्यस्ता गन्तव्यहरू ओझेलमा परेको अवस्था पनि रहेको छ। तर जहाँ पैदल यात्राकै रूपमा, पैदल मार्गकै रूपमा व्यवस्थित गरिनुपर्ने ठाउँ हो, त्यहाँ जथाभावी सड़कहरू पुग्ने क्रम पनि पछिल्लो समय बढ़ेको देखिन्छ। पछिल्लो समय देशमा संघीयता कार्यान्वयनमा आइसकेर स्थानीय तहहरूले आफ्नो कार्य सञ्चालन गरिसकेपछि त सड़क खन्ने एउटा प्रतिस्पर्धा नै चलेको जस्तो देखिन्छ। यसलाई हामीले कसरी हेर्न सक्छौ? हाम्रो एउटा अलिकति सन्तुलन, पर्यटन क्षेत्रको विकासका लागि सन्तुलित नीति कानून नभएको हो कि अब हामी विस्तारै त्यस्तो किसिमको नीति कानूनको आवश्यकता महसुस गर्दैछौ, के हो यो?
पर्यटन नीति पनि 2066 सालमा ल्याएको थियो, त्यो पनि समसामयिक पुनर्मार्जन, परिमार्जन, पुनरावलोकन गर्नुपर्ने अवस्था छ। संविधान आइसके पछाडि तिनै तहको सरकार बने पश्चात हाम्रा कामको, जिम्मेवारीको पनि, अधिकारको पनि बाँडफाँड भएको छ, त्यसलाई ख्याल गरेर पनि नीति बनाउनु पर्ने छ। पर्यटन ऐन 2035 सालमा बनाएको हो, धेरै धेरै पुरानो भयो। नयाँ परिवेशमा समय अनुकूल बनाउनु पर्ने, नयाँ सन्दर्भसँग मिल्ने गरी बनाउनु पर्ने अवस्था छ। र यहाँले भने चाहिँ स्थानीय तहहरूको प्राथमिकता बाटो बनाउनु पर्ने र त्यो बाटो पनि वातावरणीय प्रभाव र त्यसको जलवायु परिवर्तन, स्थानीय आवश्यकता र त्यसले पार्ने अर्थतन्त्रमा प्रभाव र सकारात्मक वा नकारात्मक दुवैको आकलन विश्लेषण नगरिकन बाटाहरू बनाउने क्रम पनि जारी भयो। सँगसँगै पदमार्गहरू, जुन परम्परागत पदमार्गहरू हुन्, त्यसको पनि संरक्षण सम्वर्धनहरू हुन सकेन। यी सबै यावत कारणहरूलाई मध्यनजर गरे नै हामीले यो नीति र ऐन प्रस्ताव गरेका छौँ। मैले अघि पनि भने पदमार्गको स्ट्यान्डर्डहरू, मापदण्डहरू बनाउने काम भइरहेको छ। पदमार्ग कस्ता बनाउने, कुन कुन सामग्रीहरू बनाउने, पदमार्ग बनाउँदाखेरि पर्यटकीय, एउटा पर्यटकीय क्षेत्र र अर्को पर्यटकीय क्षेत्रलाई जोड्ने, कनेक्टिभिटी गर्ने यस्ता कुराहरू अहिले हामी तयारी गरिरहेको छौँ। विभागले पर्यटन पूर्वाधारमा पनि लगानी गर्छ, पर्यटन विभागले त्यस अन्तर्गत मुख्य गरी चारवटा क्षेत्रहरूमा हामीले विकास निर्माणको काम गरिरहेका छौँ। एउटा ग्रेट हिमालयन ट्रेल भनेर हिमाल हिमाल जोड्ने, यो अपिसैपालदेखि उता कञ्चनजङ्घासम्मको ट्रेलहरू बनाउने, अर्को चाहिँ कल्चरल ट्रेलहरू बनाउने, जहाँ पूर्वतिर किराँत मुन्डुम ट्रेल, पश्चिमतिर यो हाम्रो धार्मिक ट्रेलहरू, अनि मध्य पश्चिमतिर यो अन्नपूर्णको सर्किटहरू, यस्तो त्यो कल्चरल ट्रेलहरू पनि बनिरहेको छ। अर्को लोकल ट्रेल, स्थानीय पर्यटन, पर्यटकीय गतिविधिहरू जसले स्थानीय संस्कृतिको जागरणा गर्छन्, स्थानीय के भन्छ स्थानीय परम्परा, स्थानीय देवी देवताहरू होलान्, स्थानीय ब्युटिफिकेसनका प्लेसहरू होलान्, पोइन्टहरू होलान्, त्यसलाई पनि जोड्ने पनि हामीले गरिरहेका छौँ। र अर्को धार्मिक ट्रेल, जहाँ ठुल्ठुला शक्तिपीठहरू छन्, जुन बुद्ध, हिन्दू, क्रिस्चियन, नेपाल त बहुजातीय बहुभाषिक देश भइ नै हाल्यो, यो सबै अस्तित्वमा र प्रचलनमा रहेका धार्मिक मूल्य मान्यता र विश्वास भएका आस्थाका केन्द्रहरूमा पनि धार्मिक पर्यटकहरू लक्षित गरेर हामीले चाहिँ काम गरिरहेका छौँ। जस्तै मुक्तिनाथमा पर्यटक उद्धार केन्द्र एउटा हामीले बनाएर स्थानीय तहसँगको सहकार्यमा सञ्चालनमा ल्याएको छौँ, त्यो एउटा धार्मिक पर्यटनको क्षेत्रमा गरेको पूर्वाधारको उदाहरण हो। यस्ता थुप्रा कुराहरूमा विभागले पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ र खास गरी स्थानीय तहहरूसँगको सहकार्यमा त्यो पूर्वाधारको व्यापक सुधार गरेर पर्यटकको सुरक्षाको प्रत्याभूति गराउन हामी लागि परेका छौँ। किनभने अहिले नेपालमा यहाँले अघि नै भने जस्तै हवाई र सडक यातायातको सुरक्षाको कारण देखाएर कतिपय पर्यटकहरू आफूलाई असुरक्षित महसुस गर्ने गरेको र त्यसको प्रभाव नेपाल आउने पर्यटकको संख्यामा परेकोमा हामी सचेत छौँ र यसैमा लागि परेका छौँ। बाबुराम,
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तर संवादमा हामीले मुलुकको समग्र पर्यटन क्षेत्रको विषयमा केन्द्रित भएर पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मीसँग कुराकानी गरिरहेका छौं। महानिर्देशकज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। जस्तो पर्यटकले नेपालमा खर्च गर्ने जुन रकम छ त्यसमा वृद्धि गर्ने भनेर हामीले यसअघिकै 15 पञ्चवर्षीय योजनामा लक्ष्य लिएका थियौं। अब 2075-76 आर्थिक वर्षमा त्यति बेला $48 पर्यटकले खर्च गरेको तथ्याङ्क देखिन्थ्यो औसतमा। त्यसलाई वृद्धि अथवा बढ़ाएर 80-81 $100 पुर्याउने लक्ष्य राखिएको थियो, तथापि त्यो भने जसरी पूरा हुन सकिरहेको छैन। पछिल्लो समय के पनि तथ्याङ्क आएको छ भने विदेशीले नेपालमा खर्च गर्ने भन्दा नेपालीले विदेश घुम्न जाँदा बढ़ी खर्च गर्ने देखिएको पनि छ तथ्याङ्कले, त्यो पनि देखायो। भनिसकेपछि नेपाल घुम्न आउने पर्यटकलाई नेपालमा बढ़ी भन्दा बढ़ी खर्च गराउन र विदेशी मुद्रा आर्जन गर्नका लागि हामीले के कसरी कार्य अगाडि बढ़ाउनु पर्ला? हाम्रो नीतिगत व्यवस्थामा केही सुधार हुनुपर्ने हो कि? जस्तो भूटानको सवालमा दैनिक $100 खर्च गर्नुपर्ने कुराहरू पनि सुनिँदै आएका छन्। हामी त्यसरी अगाडि बढ़न सकिने अवस्था छ कि छैन?
भुटानको सन्दर्भमा भुटानले 200 थियो, 200 अहिले 100 पुर्याएको छ। उसले गुणस्तरीय पर्यटक ल्याउँछु भन्ने नीति लिएको थियो। हामीले पनि अब संख्या क्वान्टिटेटिभ भन्दा अलिक क्वालिटेटिभ टाइपको पर्यटकहरूमा जोड दिनुपर्ने देखिन्छ, जो नेपाल आओस् बढी खर्च गरोस् भन्ने हो। तर यो यहाँले भनेको कुरामा म सहमत छु, हामीले लक्ष्य अनुरूप प्राप्ति गर्न सकेको अवस्था छैन। 48 बाट $128 जुन पुर्याउनु भन्ने थियो, त्यसको दुईटा आधारभूत कुराहरू छन्। एउटा कुरो चाहिँ जुन नेपालमा आउने पर्यटकहरूलाई विदेशबाट ल्याउने हाम्रो नेसनल क्यारियर, हाम्रा प्लेनहरू नेपाल वायुसेना निगमको सुदृढीकरण भइदिएको भए पनि यो संख्या घट्दै बढ्थ्यो। अहिले उनीहरू अरू प्लेनबाट आउँछन् र त्यो पैसा नेपाल भित्रिँदैन, जसको क्यालकुलेसन पनि हुन सकेको छैन र त्यसले पर्यटन क्षेत्रमा पुगाउने योगदान, आर्थिक योगदान पनि घटेको छ। अब दोस्रो, उहाँहरूको बसाइ लम्बियो र सेवाहरू, पर्यटकीय सेवाहरूको विस्तार भयो भने मात्रै उनीहरूले बढी खर्च गर्छन्। मैले उदाहरणको लागि के भने भने एउटा उद्देश्य लिएर आएको पर्यटकले अर्को पनि काम गर्यो भने उसले खर्च गर्ने सम्भावना बढ्ने भयो। उदाहरणको लागि हिन्दू पशुपतिमा आएको मान्छे बौद्धनाथमा पनि पुग्नु पर्यो र बौद्धनाथबाट अर्को कुनै साहसिक पर्यटन पनि गर्नुपर्ने हुन्छ। त्यस्तो गर्यो भने मात्रै पर्यटकीय गतिविधिहरू बढ्छन् र पर्यटकको खर्च पनि बढ्छ। यसको मतलब के हो भने पर्यटकीय सेवाहरूको मेन्यु जुन हुन्छ त्यो विस्तार हुन सकेन, गतिविधि बढ्न सकेनन्। हिमाल चढ्न आउने हिमाल चढेर मात्रै फर्क्यो, या बन्जी जम्पिङ गर्ने बन्जी जम्पिङ आएर मात्रै फर्क्यो। एउटा उद्देश्य लिएर आएको पर्यटकलाई अर्को उद्देश्यसँग जोड्ने र त्यसको अप्सन क्रिएट गर्ने कुराहरूमा हामी थोरै पछि परेका हौँ। अब यसमा केन्द्रित हुनुपर्छ र मल्टिपल अप्सनहरू दिनुपर्छ पहिलो। दोस्रो चाहिँ खर्च गर्नको लागि उसलाई पर्याप्त पर्यटकीय सेवाहरू उपलब्ध, गुणस्तर त्यसको पनि हुनु पर्यो। होटेलहरू जस्तै अहिले मुस्ताङमा एउटा होटेल खुलेको छ, त्यो होटेलले $3,000-$10,000 लिन्छ प्रतिदिन। त्यस्तो सेवा सुविधा अलिक युनिक, हाम्रो लौकिक जगतमा भएका युनिक कुराहरू सेल गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ। त्यसको लागि पनि हामीले प्राइभेट सेक्टरलाई के भनेका छौँ भने तपाईँहरूले नेपालीपन, मौलिकपन, प्राकृतिक कुराहरू, इकोलोजिकलसँग मिट हुने कुराहरूको सेल गर्नु पर्यो। अब अरू गतिविधिहरू जुन मान्छेले बनाउने गतिविधिहरू त अरू देशमा पनि पाउँछन्, प्राकृतिक छटाले भरिपूर्ण देशमा प्रकृतिसँग एसोसिएटेड भएर पर्यटकीय गतिविधिहरू पर्यटकीय सेवाहरूको एक्सटेन्सन गर्न सक्यो भने हामी खर्च बढाउन सक्छौँ भन्ने छ। सोह्रौँ योजनाले केही कुराहरूलाई लक्षित गरेर केही नयाँ नयाँ मार्गनिर्देश गरेको छ। उदाहरणको लागि पर्यटकीय सेवाहरूलाई अरू प्रदेशहरूमा अरू तल्लो तहमा पनि विस्तार गर्ने, पर्यटकलाई सुरक्षा प्रत्याभूति गराउने, पर्यटकलाई चाहिँ नेपालको कल्चर र यो सोसियो एथनिक सोसियो एथनिक स्टडीसँग इन्टरलिङ्क गराउने भन्ने कुराहरू छ। यसले आउँदा दशकमा या आउँदा वर्षहरूमा पर्यटकहरूको खर्च गर्ने क्षमता बढाउँछ भन्ने मलाई लाग्छ। अब जहाँसम्म नेपालीको कुरा उठाउनु भयो, नेपाली बाहिर गएर खर्च गरिरहेको अवस्था छ पनि भन्नुभयो, त्यसले आउटबाउन्ड टुरिज्म नेपालले जस तापलेजुङको मान्छेलाई खप्तरले तान्न सकेन अनि खप्तरको मान्छेलाई पाठी भाडाले तान्न सकेन, तर इजिली ब्याङ्कक मलेसिया सिङ्गापुरले तान्यो। यसको मतलब हाम्रो आन्तरिक कनेक्टिभिटी पनि छैन र आन्तरिक पर्यटनको पनि प्रचार प्रसार छैन, त्यसले पनि आउटबाउन्ड टुरिज्मतिर लागे भन्ने छ। नेपालीले अहिलेसम्म हामीले विदेशी पर्यटकलाई फोकस गऱ्यौँ, अबदेखि आन्तरिक पर्यटकलाई पनि फोकस गरेर नेपालमै रिटेन गर, नेपालमै घुम, नेपालमा पनि यस्तो पोसिबल ठाउँ छ जहाँ तिमी मनोरञ्जन लिन सक्छौ, सिक्न सक्छौ, अनुभवको आदान प्रदान गर्न सक्छौ भन्ने सन्देश दिनको लागि हामीले पर्यटन बोर्ड मार्फत अहिले आन्तरिक टुरिज्ममा पनि अलि लगानी गर्ने भनेर होमवर्क गरेका छौँ। त्यही अनुसार चालु आर्थिक वर्षको बजेटमा केही कार्यक्रम पनि छुट्याएको छ बाबुरामजी। यसले गर्दाखेरि यो दुइटै विदेशबाट आउने पर्यटकको समस्या र नेपालबाट बाहिर जाने पर्यटकको रिटेन्सनको समस्यालाई पनि सम्बोधन गर्न सक्छ भन्ने मलाई विश्वास छ।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। अन्तमा अब मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन पनि गरिरहेको छ, रोजगारीको सिर्जना पनि गरिरहेको छ, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा नै टेवा पुर्याइरहेको अवस्था छ। यति हुँदाहुँदै पनि यो क्षेत्रमा पनि सुधार गर्नुपर्ने धेरै कुराहरू रहेका छन्। कतिपय कुरा त यहाँले कुराकानीकै क्रममा पनि भनिसक्नु भएको छ। पर्यटन क्षेत्रको अपेक्षाकृत वृद्धि यसको विकासका लागि सम्बद्ध पक्षले के गर्नु पर्ला, सुधारका कार्यहरू के गर्नु पर्ला?
हो, पर्यटनलाई अर्थतन्त्रको एउटा हामीले मेरुदण्डै मानेका छौँ। नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रले ठूलो योगदान गर्न सक्छ भन्ने कुरामा तपाईँ हामी सबैलाई विश्वास पनि छ र यो हाम्रो ऐक्यबद्धता पनि हो। यसका लागि तीनटा कामहरू गर्नुपर्नेछ, म क्याटेगोरिकली गर्छु। एउटा, गभर्नमेन्टले व्यवस्थापकीय क्षमता सुधार गरेर सरकारको तर्फबाट हुने सेवा प्रवाहलाई पनि सुधार गर्नुपर्नेछ, हामी आफै पनि सुध्रिनुपर्नेछौँ। उदाहरणको लागि त्यो पर्यटन सेवाको उद्योगको कुराहरू होला या पर्यटकहरूको सुरक्षा होला, बाटोको होला, हवाई कनेक्टिभिटी होला, यो कुराहरू हामीले गर्नुपर्नेछ। नम्बर दुई, यो पूर्वाधारहरूको विकास छ। पूर्वाधारको विकास मार्फत कनेक्टिभिटी एउटा पर्यटकीय गन्तव्य र अर्को पर्यटकीय गन्तव्यको दूरी पनि घटाउनु पर्यो र गुणस्तरीय यातायात सेवा पनि सुनिश्चित हुनु पर्यो, हवाई र स्थल मार्ग दुइटै। तेस्रो, नयाँ नयाँ पर्यटकीय गतिविधिहरूको विकास गर्नु पर्यो। जस्तै अहिले हामीले यो ऱ्याफ्टिङको नेपालका ठुला लामा र हिम नदीबाट विकास भएका नदीहरूमा ऱ्याफ्टिङको उपयुक्त विकास गर्न सकिन्छ। त्यस्तै हाम्रा रिलिजियस पोइन्टहरूलाई जोडेर त्यो एउटा मन्दिरबाट अर्को मन्दिरमा जानुपर्ने बाध्यताहरू, जान नसकिने बाध्यता छ, त्यसलाई घटाउन सकिन्छ। त्यो सम्बन्धीमा पनि हामीले सोच्नुपर्नेछ। यसको लागि म फेरि तिनवटा कुराहरू प्राथमिकता राख्न चाहन्छु। एउटा, निजी क्षेत्रको व्यावसायिकता। दोस्रो चाहिँ सरकारको रेगुलेटरी क्यापासिटी इन्हान्समेन्ट गर्ने। र तेस्रो, अहिले धेरै जसोले हामीलाई के पनि गुनासो गरिरहेको छन् भने अन्तर सरकार समन्वय भएन, रोयल्टी लगायतका कुराहरू, प्रोफिट सेयरिङका कुराहरू र पर्यटकीहरूलाई हुने व्यवहार। जस्तै पर्यटकलाई एउटा भरियादेखि लिएर त्यो सरकारी कार्यालय बस्ने अफिसरसम्मको या कर्मचारीसम्मको व्यवहारले पनि नेपालको म्यासेज रिफ्लेक्ट गरिरहेको हुन्छ। पर्यटक यहाँ घुम्न मात्र आउँदैन, पर्यटकले यहाँको समाज अध्ययन गर्छ र यहाँको कल्चर पनि ट्रान्सफर गर्छ, उसको कल्चर पनि ट्रान्सफर गर्छ। यो कुरालाई मध्यनजर गरेर पर्यटन क्षेत्रमा लाग्ने सम्पूर्ण नागरिक, सिभिल सोसाइटी या सिभिलदेखि लिएर सिभिलियनदेखि लिएर हाम्रो गभर्मेन्टको मान्छेहरूसँग उनलाई अलिकता उनको क्यापासिटी इन्हान्स गर्नुपर्ने देखिन्छ। जस्तै भाषाकै कुरा भयो, चाइनिज आउँछ, चाइनिज इन्टरप्रेटरको व्यवस्था हुँदैन, गाउँमा चाइनिज जाला, कोरियन जाला या सिङ्गापुरी जाला, उनीहरू इङ्ग्लिसमा जाने काम मान्छे
हुनुहुन्छ। हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ,
थ्याङ्क यू। यहाँको मतलब तीनवटा कुराहरूमा मैले के भन्छ फोकस हुनुपर्छ भन्ने विचार राखेँ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद।
धन्यवाद बाबुरामजी।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले मुलुकको समग्र पर्यटन क्षेत्रको विषयमा केन्द्रित भएर पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। नमस्कार।